नमस्कार मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म आरजु विष्ट सल्यानी यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जले तयार पारेको हो। आजको कार्यक्रम हामीले COVID-19 को सन्दर्भमा तयार पारेका छौँ। विश्वमा महामारीको रूपमा रहेको COVID-19 हाल नेपाल पनि अछुतो रहेको छैन। हाल नेपाल सरकारबाट भइरहेका प्रयासहरू पनि निकै सराहनीय रहेका छन्। विभिन्न समयमा अपिलहरू निकालेर नागरिकलाई सचेत गराउने, सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्ने, द्रुत गतिमा कोरोनाको परीक्षण गर्ने, स्वास्थ्य सम्बन्धी विभिन्न सञ्चार माध्यमहरूबाट र माइकिङ गरेर जनचेतना अभिवृद्धि गराउने, बिरामीहरूको चापलाई हालसम्म व्यवस्थापन गर्ने जस्ता कार्यहरू गरिरहेको छ। तथापि दिनानुदिन बढ्दै गइरहेको सङ्क्रमणको कारणले गर्दा एकातिर सर्वसाधारणमा भयावह स्थितिको सामना गर्नु परेको छ भने अर्कोतिर अनावश्यक हल्लाका कारणले गर्दा पनि मानसिक त्रास बढ्दो क्रममा रहेको छ। व्यक्तिहरूमा व्यक्तिगत दूरी कायम गर्ने सचेतना जगाउनुका साथै हाम्रो आनीबानी, नियमित व्यायाम, खानपानमा परिवर्तन गर्ने जस्ता कुराहरूमा ध्यान दिन आवश्यक छ। यो महामारीको रूपमा रहेको कोरोनालाई हामी सबैले आत्मविश्वास र उच्च मनोबल कायम गर्दै कोरोना विरुद्धको लडाईँमा एकले अर्कोलाई घृणाको दृष्टिले नभई एकले अर्कोलाई सारथीको रूपमा साथ र सहयोग गर्नुपर्ने अवस्थालाई मनन गर्नुपर्ने हुन्छ। यसैबीचमा गण्डकी प्रदेशमा सोमबारसम्म 1721 संक्रमित रहेका छन्। जसअनुसार निको भएर घर फर्किएका 1527 रहेका छन् भने मृत्यु भएको संख्या 5 रहेको छ। यसैले गर्दा समयमा नै हामी सबैजना सचेत र जागरूक हुन जरुरी भइसकेको छ। बागलुङ, गोर्खा, नवलपुर जिल्लाका विभिन्न वडाहरू क्रमशः सिल हुँदै गएका छन्। स्याङ्जामा निषेधाज्ञा समेत जारी भएको अवस्था छ। यसैलाई मनन गरी विभिन्न स्थानीय तहहरूले समेत स्थानीय जनतालाई सचेत गराउन विभिन्न अपिलहरू मार्फत अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कनका लागि समेत सुझाएको अवस्था छ। तसर्थ COVID-19 स्थानीयमा पारेको असर, समुदायमा रहेको संक्रमण र त्रासको अवस्था, यसको रोकथाम तथा राज्यको नीति तथा कार्यक्रमहरूको बारेमा सरकारवालाहरूसँग प्रत्यक्ष रूपमा यस कार्यक्रम मार्फत हामी छलफलमा जुट्नेछौँ। यो कार्यक्रम हरेक मंगलबार बिहान 7:30 7:45 रेडियो अन्नपूर्ण 93.4 प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.onlineannapurna.com, www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आज हामी कार्यक्रममा COVID-19 सम्बन्धी गण्डकी प्रदेश सरकारले अवलम्बन गरेको नीति तथा कार्यक्रमहरूको बारेमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्मासँग गरिएको कुराकानी।
संक्रमणको अवस्था थोरै बढेको जस्तो देखिन्छ, 3 तहमा चाहिँ परीक्षण गरेको छौँ।
र कोरोना भाइरस सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगद्वारा चालिएका कदमहरूको बारेमा गण्डकी प्रदेशका निर्देशक दीपक जङ धोज कार्कीसँग गरिएको कुराकानी।
इन्फर्मेसन कलेक्सन गर्ने, तत्कालै केही गर्नुपर्ने, उजुरी ग्रहण गर्ने
प्रस्तुत गर्दैछौ। अब यहाँनिर मानवाधिकार सम्बद्ध केही खबर। कोरोना भाइरसको संक्रमणको कारण नेपालमा 2077 साउन 31 मृत्यु हुनेको संख्या 102 र संक्रमितहरूको संख्या 26,019 पुगेको छ। संक्रमित बिरामीको उपचार गर्न निजी तथा सरकारी अस्पतालहरूले अस्वीकार गरेका घटना सार्वजनिक हुनुका साथै उपचार नपाएको आक्रोशमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटना समेत सार्वजनिक भएका छन्। इन्सेकका अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा साउन 32 जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ। कोरोना भाइरसको कारण संक्रमितको संख्यात्मक मात्रामा बढ्दै गएको र मृत्युको दर समेत थपिँदै आएको वर्तमान जटिल अवस्थामा आवश्यक उपकरण, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षित परिचालन गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले बेलैमा ध्यान पुर्याउन जरुरी देखिएको विज्ञप्तिमा भनिएको छ। गाउँ, बस्ती, सहर र समुदाय स्तरमा फैलिँदै गएको संक्रमण तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूमा फैलिएको कोरोना भाइरसको कारण आम मानिसमा त्रास फैलिएको छ। अस्पताल र स्वास्थ्य संस्थाले आवश्यक सुरक्षा प्रबन्ध गरी जनताको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नुपर्ने दायित्वबाट विमुख हुन मिल्दैन। कठिन परिस्थितिको सामना गर्न र मौलिक अधिकारको रूपमा सुनिश्चित नागरिकको स्वास्थ्यको अधिकार पूर्तिका लागि थप सक्रिय हुन नेपाल सरकारसँग माग गर्दछौँ। उपचारबाट विमुख भएका नागरिकको उपचार सुनिश्चित गर्नु सरकारी तथा निजी स्वास्थ्य निकायको जिम्मेवारी भएको स्मरण गराउन चाहन्छौँ, विज्ञप्तिमा उल्लेख गरिएको छ। मानसिक सन्तुलन कमजोर रहेकी 25 वर्षीय महिलालाई 2076 माघ 3 गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत तनहुँले घिरिङ गाउँपालिका वडा नम्बर 5 का 29 वर्षीय प्रेम बहादुर थापालाई साउन 29 गते 7.5 वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले साउन 29 गते आरोपितलाई 7.5 वर्ष कैद र क्षतिपूर्ति बापत 50,000 रुपियाँ भराउने फैसला गरेको जिल्ला अदालतका निमित्त श्रेष्ठदार जीवन पौडेलले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो। पीडितलाई आरोपितले 2076 माघ 3 गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध माघ 10 गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई माघ 10 गते शुक्ला गण्डकी नगरपालिका बेलचौताराबाट गिरफ्तार गरिएको थियो। आरोपित विरूद्ध 2076 फागुन 2 गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो भने उनी 2076 फागुन 5 गतेदेखि पूर्वपक्षको लागि थुनामा रहेका थिए। पीडितको स्वास्थ्य परीक्षण माघ 10 गते दमौली अस्पतालमा भएको थियो। मानवाधिकार सम्बन्धी खबरपछि अब मानवाधिकार गीत। कार्यक्रममा अब प्रस्तुत छ COVID-19 गण्डकी प्रदेशमा पारेको असर र राज्यको नीति तथा कार्यक्रमहरूको बारेमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्मा संघको कुराकानी। डाक्टर साहब, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
COVID-19 सम्बन्धी गण्डकी प्रदेश सरकारले अवलम्बन गरेको नीति तथा कार्यक्रमहरू कसरी अगाडि बढिरहेको छ डाक्टर साहब?
मैले यहाँलाई जानकारी गराउँदा संक्रमणको अवस्था थोरै बढेको जस्तो देखिन्छ। त्यो अवस्थामा चाहिँ हामीले 3 वटा तहमा चाहिँ परीक्षण गरेको छौँ। एउटा जुन प्रोटोकलमा पर्ने जुन परीक्षणहरू, उदाहरणको लागि क्वारेन्टाइनबाट आउने स्याम्पलहरू, आइसोलेसन सेन्टरबाट आउने स्याम्पलहरू र चाहिँ यो अदालती केसहरू जुन कानुनी रूपमा चाहिँ हामीले टेस्ट गर्नुपर्ने एउटा भयो भनेदेखि, दोस्रो तह भनेको जसको ट्राभल हिस्ट्री छैन र उहाँको चाहिँ संक्रमण देखिएको छ उहाँहरूलाई पनि हामीले उहाँको टेस्ट गर्ने क्रममा कन्ट्याक्ट ट्रेसिङबाट आएको स्याम्पलहरूलाई चाहिँ परीक्षण गरिरहेका छौँ भनेदेखि यो प्रोटोकलमा पर्ने र कन्ट्याक्ट ट्रेसिङभन्दा बाहेक स्वतन्त्र रूपमा हाम्रा समुदायका विभिन्न जनसाङ्ख्यिक समूहमा बसेको चाहिँ जुन पपुलेसन छ परीक्षण गर्ने गरेको छौँ। उदाहरणको लागि अतिव्यस्त जनसम्पर्क हुने कार्यालयहरू जस्तै यातायात कार्यालय, मालपोत कार्यालय, ब्याङ्कहरू पनि हुन सक्छ। त्यस्तै गरी हामीले सरकारी पसलहरू, कबाडी खानाहरू, ग्यारेजहरू, यो कपाल काट्ने काम, यी यस्ता विभिन्न समुदायका पत्रकारहरू, सुरक्षाकर्मी, स्वास्थ्य कर्मी, हरेक 34 वटा विभिन्न जनसाङ्ख्यिक समूहको चाहिँ हामीले नमुना सङ्कलन गरेर टेस्ट गरेको छ एउटा भनेदेखि, र त्यसैलाई अझ प्रभावकारी रूपमा बनाउने सरकारको चाहिँ नीति छ भनेदेखि, अर्को गण्डकी प्रदेश सरकारको चाहिँ 5 वटा अप्सनमा काम गरेर यो प्रयोगशालाले यसरी सङ्कलन भएका प्रयोगका नमुनाहरूलाई चाहिँ प्रभावकारी रूपमा टाइममा हामीले परीक्षण गर्ने गरेको छौँ। एउटा जनशक्तिको विकास गर्ने, उदाहरणको लागि हामीले 2 जना जनशक्तिबाट सुरु गरेको हामी 28 जनामा पुगेको छौँ। 28 जना प्रयोगशाला कर्मीहरूले अहिले PCR को टेस्ट गर्दै हुनुहुन्छ। त्यस्तै यो पिसिआरको नम्बर बढाउँछ। हामीसँग एउटा मात्र पिसिआर थियो भने गण्डकी प्रदेश सरकारले किनेर दुईवटा पिसिआर थपेको छ, अहिले तिनवटा छ भनेदेखि चौथो पिसिआरको मेसिन निकट भविष्यमा आउँदैछ भनेदेखि अर्को समयको दायरा बढाउने। हामीले सुरुका दिनहरू 9 बजेदेखि बेलुका 5 बजेसम्म गरेको थियौँ भनेदेखि अहिले बिहान 7 बजेदेखि राति 12:30 बजेसम्म गर्छौँ।
भनेपछि अहिले सिफ्ट चाहिँ बढ्यो।
हजुर, सिफ्ट बढ्यो र त्यस्तै हामीले युनिट पनि बढाएको छौँ। पहिले एउटा गण्डकी हस्पिटलको हातमा मात्रै पन्जाबमा प्रयोगशाला थियो भनेदेखि अहिले 6 रोग केन्द्रमा गरेको छ। दुईवटा युनिट चाहिँ 3 सिफ्टमा लगातार काम गरिराखेको छ भनेदेखि यहाँलाई थाहा छ केही हप्ता अगाडि 3,000+ चाहिँ हाम्रो पेन्डिङ स्याम्पल छ भन्ने अवस्था भन्छु भने अहिले गएको 10 दिनदेखि हेर्नुहोस् कुनै पनि दिन हाम्रो चाहिँ पेन्डिङ एक पनि छैन, हाम्रो 0 छ, परीक्षण दिन सकेको छौँ।
यो परीक्षण नतिजा भोलिपल्ट नमुना संकलन त्यसपछि परीक्षण र परीक्षणको भोलिपल्ट 0 स्थिति ल्याउने यो प्रयास कसरी सम्भव भयो?
जनशक्ति बढायौँ, 2 28 बनायौँ, हामीले मेसिन थप्यौँ, एउटाबाट 3 भएको छ, अब 4 हुँदैछ, अर्को सेसन बढायौँ, अर्को चाहिँ युनिट बनायौँ, 2 ल्याब बनायौँ भनेदेखि 5 भनेको चाहिँ हामीले टेक्नोलोजीलाई चाहिँ हार्नेस गरेको छौँ, टेक्नोलोजी भित्राएको छौँ। उदाहरणको लागि 4 प्रयोगशाला कर्मीलाई 90 स्याम्पल पिसिआर टेस्ट गर्नको लागि चाहिँ तयारी अवस्थामा ल्याउनको लागि चाहिँ 4 लाग्थ्यो भने अहिले हामीसँग अटो एक्सट्राक्सन मेसिन छ, त्यसले चाहिँ 96 स्याम्पल 35 चाहिँ प्रोसेस गरेर चाहिँ परीक्षणको लागि तयारी गर्न सक्छ र यो मेसिन आइसकेको छ, हामीले सुरु गरिसकेको छौँ र अर्को दोस्रो मेसिन पनि आउने क्रममा छ।
यो संक्रमितको संख्या बढ्दै जाँदाखेरि डाक्टर साहब अब हामीसँग उपलब्ध जे जति स्रोत सामग्री छ त्यसले धान्छौँ।
एउटा कुरा के भनेदेखि अहिलेको चाहिँ जनशक्तिको हिसाबले, प्रयोगशालाको हिसाबले र यो मेसिनको हिसाबले अहिले हामीसँग एउटा सन्तुलित अवस्थामा छौँ, तर अब संक्रमणको दायरा कसरी बढ्छ कि बढ्दैन त्यो हामीले आकलन गर्न सक्दैनौँ। तर हामीले अब वर्स्ट केसमा एकदम अप्ठ्यारो अवस्थामा पनि हामीले कसरी जोग गर्ने भनेर चाहिँ हामीले विभिन्न उपायहरू गर्दैछौँ। त्यसमा चाहिँ तपाईँले भने जस्तै हामीले प्रयोगशालाको परीक्षणलाई चाहिँ प्रभावकारी बनाउन हामीलाई अत्यावश्यक थियो भने भिटिएमहरू, रिएजेन्टहरू, यो चाहिँ र अरू कन्ज्युमेबल्सहरू चाहिँ अब आउने लगभग 1.5-2 महिनासम्मको लागि चाहिँ प्रोजेक्ट गरेर चाहिँ हामी सामाजिक विकास मन्त्रालयमा बस्दैछौँ। अर्को यो एउटा प्रयोगशालाको पाटो जुन महत्त्वपूर्ण भयो, यो पक्ष भयो भनेदेखि गण्डकी प्रदेश सरकारले अरू विभिन्न तहमा हामीले चाहिँ काम गरेको छौँ। उदाहरणको लागि चाहिँ क्वारेन्टाइनको फेसिलिटीहरूलाई चाहिँ सहजीकरण गर्ने, यहाँलाई मैले जानकारी गराउँ 790 यो प्रदेशमा भएका क्वारेन्टाइन मध्ये 10,000+ बेडहरूलाई यिनलाई व्यवस्थित गर्न सरकारले के गर्न सक्छ, त्यसमा सहजीकरण गरिराखेका छ भनेदेखि अर्को आइसोलेसन फेसिलिटीको बारेमा कुराकानी गर्दा सङ्घीय सरकारले हाम्रो प्रदेशमा 3 हस्पिटललाई चाहिँ कोभिड हस्पिटलको रूपमा चाहिँ डिक्लेयर गरेको छ, एउटा बागलुङको हस्पिटल, एउटा पोखराको गण्डकी हस्पिटल, त्यसको चाहिँ दुलीगौँडाको जीपी कोइराला स्वास्थ्य उपचार केन्द्र हो भनेदेखि यी 3 मात्रै थेक्न सक्दैन भनेर हाम्रो गण्डकी प्रदेशको सुझबुझ अनुसार चाहिँ अहिले 3 35 थपेर 38 आइसोलेसन सेन्टरले काम गरिराखेको छन्। त्यहाँ बिरामीहरू राख्ने क्रममा अहिलेसम्म हाम्रो 9 हुनुहुन्छ भनेदेखि तीमध्ये 1,520 चाहिँ निको भएर गइसक्नु भएको छ, दुःखद रूपमा 5 मृत्यु भएको छ र हाम्रो चाहिँ यो निको हुने दर अरू प्रदेशको भन्दा राम्रो छ र व्यवस्थापनको हिसाबले दुवै किस्तामा एउटा क्वारेन्टाइनलाई व्यवस्थित गर्ने र आइसोलेसनलाई व्यवस्थित गर्ने क्रममा पनि हामी अरू प्रदेशको भन्दा राम्रो अवस्थामा छौँ। भलै छिटो रूपमा चाहिँ कतै केही समस्या देखिन सक्छ तर त्यसलाई जेनलाइज गर्ने भन्दा पनि हामीले मोटो रूपमा हेर्दाखेरि हामीले अरू प्रदेशको लाइनमा हामीले राम्रो गरेको देखिन्छ र यसको परिणाम चाहिँ निको हुने दरमा पनि हामीले स्पष्ट देख्न सक्छौँ। 90% हाराहारीमा चाहिँ हाम्रो प्रदेशमा निको हुने दर छ।
यही हाराहारीमा यो क्रमलाई रोक्न सक्यौँ भने हामी छिट्टै उम्कन सक्ने सम्भावना जीवितै छ होइन?
सम्भावना त्यो एकदम राम्रो सम्भावना छ तर यसमा चाहिँ एउटा कन्डिसन छ, एउटा सर्त छ हामीसँग, त्यो सर्त हामी सबैले पालना गर्नुपर्छ। यो चाहिँ अहिलेको लकडाउनको अवस्था कुकुलो भएको भन्नुको अवस्था कुनै पनि हालतमा केमा लिनु हुँदैन भनेदेखि अब संक्रमणको जोखिम छैन र हामीले अब सहज रूपमा पहिलेको जस्तो गरेर चाहिँ सामान्य रूपमा हिँडडुल गर्नुपर्छ, भिडभाड गर्नुपर्छ र हामीले व्यवहारलाई चाहिँ वास्ता गर्नु हुँदैन भन्ने होइन। त्यो अहिलेको लकडाउन खुलेको अवस्थामा जोखिम डबल भएको छ, जोखिम बढेको छ। स्वास्थ्यको लेन्सले मात्र हेर्दाखेरि लकडाउन हुनुपर्ने, लकडाउन हुनुपर्छ भन्ने अवस्था हो, त्यो चाहिँ हाम्रो यो प्रदेशको चाहिँ समाजले, प्रदेशले चाहिँ लकडाउन बेहोरिसकेका छ र खुसी चाहिँ आत्मसात गरेका छ। र हामीलाई फोन आउँछ फेरि पनि ल तपाईँहरूले लकडाउन गर्नुहोस् ताकि हामी सुरक्षित हुन सकौँ, हाम्रो प्रदेश हाम्रो परिवार सुरक्षित हुन सकोस् भनेर हामीलाई फोनहरू आइरहेका छन्। भनेदेखि अहिलेको अवस्थामा हामीले एकदमै बुझ्नुपर्ने कुरा भनेको यो लकडाउन खुकुलो भएको अवस्थामा सङ्क्रमणको जोखिम एकदम बढेर गएको छ, यसले यो ट्राभल हिस्ट्री नभएको व्यक्तिहरूमा पनि सङ्क्रमण देखिएको छ र यस्तो अवस्थामा हामीले दिनदिनै साबुन पानीले मिची मिची हात धुने तर पटक पटक धुने, हिँड्दाखेरि हामी कुनै समूहमा जाँदाखेरि मास्कको प्रयोग अनिवार्य गर्ने र भौतिक दूरी कायम गर्ने, अति आवश्यक नभइकन यात्रा नगर्ने र बाहिर हिँडुल धेरै नगर्ने, भिडमा चाहिँ नजाने र आफूले पनि भिड नगराउने र यो अवस्थालाई चाहिँ हामीले मात्र गर्ने होइन कि हाम्रो छिमेकी हाम्रो नेरफेरामा पनि सबैलाई चाहिँ यो एजुकेट गर्नुपर्छ। हामी सबै यो कोरोनाको विरुद्धको लडाइँमा हामी सबै सिपाहीहरू हौँ र हामीले आफ्नो ठाउँमा हाम्रो व्यवहारलाई चाहिँ सन्तुलित र व्यवस्थित गर्ने र चाहिँ अरूलाई एजुकेट गर्ने हाम्रो दायित्व हुन्छ। एकजनाले मात्रै हेल्थ चेक गरेर चाहिँ सङ्क्रमण आयो भने त्यो डढेलो समाजमा जान सक्छ, हाम्रो परिवारमा पुग्न सक्छ र हाम्रो परिवार छिन्न भिन्न हुन सक्छ। यसको लागि चाहिँ अहिलेको अवस्थामा सबै नागरिकहरू हामी सबै स्वास्थ्य कर्मीहरू सुरक्षा कर्मीहरू मिडिया कर्मीहरू नागरिक समाज सब एक भएर यो नागरिकलाई सचेत बनाउने काममा र हामी सबै जिम्मेवार हुनुपर्छ।
उहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्मा। अब हामी कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगद्वारा चालिएका कदमहरूको बारेमा गण्डकी प्रदेशका निर्देशक दीपक जङ धोज कार्कीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। कार्कीज्यू नमस्ते।
नमस्ते नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद अवसरको लागि।
कोरोना भाइरस सम्बन्धी राष्ट्रिय मानवाधिकार आयोगद्वारा चालिएका कदमहरूको बारेमा कार्कीज्यू यहाँ के भइरहेको छ?
राष्ट्रिय मानवाधिकार आयोगले यसलाई नीतिगत रूपमै सम्बोधन गर्नुपर्छ भन्ने हिसाबले केन्द्रदेखि नै प्रदेश केन्द्रमै केन्द्रमा चाहिँ हाम्रो समिति छ, केन्द्रीय अनुगमन समिति छ, त्यसै गरी उच्च स्तरीय अनुगमन समिति छ जसको मेम्बर हाम्रो मान्य सदस्यकै अन्डरमा छ भने केन्द्रीय अनुगमन समिति पनि छ जसमा चाहिँ नि नेपाल बार पत्रकार महासङ्घ गैर सरकारी संस्था महासङ्घ र आयोग जसले चाहिँ यसलाई नेतृत्व गरेका छ, त्यसै गरी प्रदेशमा पनि यो समितिहरू छन् जसमा त्यही स्ट्रक्चरबाटै हामी गएका छौँ, त्यसै गरी हरेक जिल्लामा पनि हामीले यसरी नै समिति बनाएर सबै पदाधिकारीहरूबाट इन्फर्मेसन कलेक्सन गर्ने तत्कालै केही गर्नुपर्ने उजुरी ग्रहण गर्ने त्यसमा सम्बोधन गर्ने गर्दै आएका छौँ।
यो बिचमा त्यही उजुरीहरू मात्रै हो कि त्यस बाहेकका अधिकारका विषयसँग जोडिएका अन्य विषयहरू पनि छन्?
विशेष गरेर अब COVID-19 पारेको प्रभाव नै पछाडि पारिएका वर्गहरू जो हिजो पनि मूलधारमा थिएनन्, बाल बालिकाहरू त्यसै गरी सुत्केरी महिलाहरू ज्येष्ठ नागरिकहरू अपाङ्गता भएका व्यक्तिहरू अशक्त व्यक्तिहरू जो चाहिँ कोभिडको बेलामा अझ बढी हामीले त्यस्ता वर्गहरूको लागि पनि यी समितिले अन्य ग्रुपहरू निर्माण गरेर हामीले किनभने अहिले व्यापक रूपमा अनुगमन गर्न सकिने अवस्था त्यति छैन, किनभने अब सुरक्षाको अवस्था हेर्दाखेरि फ्रन्टलाइनमा जाने मानवाधिकार रक्षकहरू त्यसै गरी चिकित्सकहरू पत्रकारहरू सबै चाहिँ जोखिममा रहेको हामीले धेरै देखिसकेको अवस्थामा हामी टाढै बसेर कसरी सूचना सङ्कलन गर्ने, किनभने एउटा राम्रो पक्ष के छ भने यी सबै जति पनि हाम्रा नेटवर्क छन् उनका चाहिँ स्थानीय स्तरमा पनि आफ्ना नेटवर्क भएको हुनाले यी नेटवर्क मार्फत चाहिँ हामीले सञ्जाल मार्फत समूह मार्फत चाहिँ हामीले सूचना सङ्कलन गरेर तत्कालै सम्बोधन गर्नुपर्ने विषयमा हामी छलफल गर्छौँ यी बसेर अनि एउटा निराकरण गर्छौँ र विशेष गरेर यो अवसरमा हामी यही विधि अप्नाइरहेका छौँ, आफू पनि सुरक्षित हुने चेतना कसरी फैलाउने भन्ने विषयमा हामी केन्द्रित छौँ। विशेष गरेर
उहाँको स्वास्थ्य सुरक्षा कसरी भइरहेको होला, स्वास्थ्य सँगसँगै उहाँको खानपानको सुरक्षा कसरी भइरहेको होला, कसरी पाउनु भएको होला भन्ने यी कुराहरूमा हाम्रा अधिकारीहरूसँग पनि तपाईँहरूको सम्पर्क भइरहेको छ?
एकदमै, किनभने हामीले चाहिँ यस बिचमा भन्नुपर्छ यो आएको गण्डकी प्रदेशले चाहिँ विभिन्न समूहहरू राज्यका जस्तो उपभोक्ता बजार अनुगमन समिति छ प्रदेश स्तर, त्यसै गरी जिल्ला स्तरका अनुगमन समिति छ, त्यसबाट पनि हामीले इन्फर्मेसनहरू प्राप्त गरिरहेका छौँ। हामी त्यस्तो इन्फर्मेसनमा कहाँ कहाँ अनुगमन गर्नुभयो, के पाउनुभयो, मूल्य सूचीको विषयमा के छ, यो इन्फर्मेसन प्राप्त गर्दाखेरि अब राज्यबाट त्यस्ता सूचनाहरू प्राप्त भएका छन्। त्यसै गरी हामीले स्वास्थ्य सम्बन्धी पनि कति आइसोलेसन छ, कति भेन्टिलेटर छन्, कति कोभिड अस्पतालहरू छन्, यी सबै विवरणहरू चाहिँ नि हामीले पत्रचार माध्यमबाटै र उहाँहरूले सहयोग पनि गरिरहनु भएको छ। कतिपय सूचनाहरू वेबसाइटहरूमा पनि राख्ने अहिले सबै कार्यालयहरूले त्यो प्रथालाई पनि सुधार गरेका छन्। त्यसै गरी अब मिडियाबाट पनि हामीले सूचनाहरू प्राप्त हुन्छ। त्यस्तै गरी जिल्ला स्थित रहेका हाम्रा पदाधिकारीहरू, समितिका पदाधिकारीजीहरूले पनि हामीलाई बेला बेलामा हरेक हप्ता जस्तो हाम्रो मिटिङ हुन्छ त्यसमा हामी सूचना प्राप्त गर्छौँ र हाम्रो र अन्य सामाजिक सञ्जालबाट नै हामीलाई सूचना प्राप्त हुन्छ। त्यसरी हामी काम गरिरहेछौँ र यो सूचनाहरूलाई हामीले चाहिँ केन्द्रीय कार्यालयमा पठाउँछौँ र केन्द्रीय कार्यालयबाटै आवश्यक प्रेस विज्ञप्तिहरू जारी हुने रिपोर्टहरू तयार गर्ने गर्दछ।
यो बिचमा कोभिड 19 को कहर परिरहेको बेला म यो चाहिँ अधिकारबाट वञ्चित भए है भनेर तपाईहरुका सूचना आएका छन्?
एकदमै, किनभने यो बिचमा विशेष गरेर अब महिला अधिकार सम्बन्धी त्यसै गरी आत्महत्याका घटनाहरू, त्यसै गरी घरेलु हिंसाहरू, बलात्कार भएका घटनाहरू, त्यसै गरी राहतमा चाहिँ विभेद गरियो हामीलाई भनेर, त्यसै गरी अहिले भनिरहेका क्वारेन्टाइन आइसोलेसनहरू, महिला मैत्री भएनन्, त्यसै गरी अपाङ्ग मैत्री भएनन्, हामीलाई चाहिँ औषधि मूल्य चाहिँ नपुगेको, स्वास्थ्यमा पनि अलिक कोभिडलाई बढी ध्यान दिएर नियमित गर्नुपर्ने खोप कार्यक्रमहरू, बालबालिकाका खोप कार्यक्रमहरू, त्यसै गरी सुत्केरीका स्याहारका कुराहरू, अन्य दीर्घ रोगीका सेवाहरू चाहिँ अलिकति प्रभावित भएको भन्ने हामीले आइरहेछ भने, त्यसै गरी विशेष गरेर अब एकी प्रदेशमा केही जिल्लाहरू यस्ता छन् कि जहाँ चाहिँ अब खाद्य अरू बेला पनि खाद्य सङ्कट हुने अब स्वास्थ्यका, र यही बिचमा हामीलाई अर्को दुर्भाग्य पनि भयो बाढी पहिरो, जो विशेष गरेर बाढीको कारणले पर्वत भयो, म्याग्दी भयो, बागलुङ भयो, व्यापक रूपले मानिने क्षति भयो, त्यो पनि सँगसँगै लिएर जानुपर्ने भएको हुँदाखेरि त्यसले निश्चय पनि मानवाधिकारको दृष्टिकोणले गण्डकी प्रदेशमा कोरोना सँगसँगै अन्य पनि विपदहरू आएको अवस्था चाहिँ देखिन्छ।
सुधार चाहिँ कतिको भएछ, तदारुकता कतिको देखाइएको पाउनु भयो?
हामीले त तुलनात्मक रूपमै हेर्नुपर्छ, अन्य प्रदेशहरू भन्दा गण्डकी प्रदेशमा अहिलेसम्म है हेर्दाखेरि त्यो स्थिति जुन अरू प्रदेशमा छ त्यो भयावह छैन, तर यहाँ पनि मानिसहरूको चाहिँ अब लापरवाही दिन प्रतिदिन बढ्दैछ, यसलाई चाहिँ अलिक सिरियसली नलिएको हो कि भन्ने देखिन्छ, र राज्यको पनि तयारी जुन हिसाबले गर्नुपर्ने, किनभने अब यो तयारीको लागि गर्नुपर्ने, र विशेष गरी स्थानीय तहमा चाहिँ नि मैले चाहिँ देखेको के हो भने स्थानीय तहलाई धेरै प्रशस्त समयहरू थियो विशेष गरेर तथ्याङ्कहरू लिने तयारीको लागि, र हामीसँग बेसिक तथ्याङ्क पनि नहुनु अहिलेसम्म चाहिँ मलाई पटक पटक चाहिँ खड्केको अवस्था छ, किनभने कोही अब विदेशबाट कामदारहरू फर्केका छन्, तिनका अब भोलि गएर तिनले चाहिँ अर्को बेकराल स्थिति ल्याउन सक्छन्, ती तथ्याङ्कहरू त वास्तवमा पहिले नै राखिरहनु पर्ने अवस्था थियो, कति हामीसँग महिला छन्, कति पुरुष छन्, कति तेस्रो लिङ्गी छन्, कति अशक्त छन्, कति विदेश गएका छन्, कति विदेशबाट फर्केका छन्, यी सबै तथ्याङ्कहरू पहिले प्रिपेयर गरेर राखेको भए, कति सुकुम्बासी छन् त्यो भइदिएको भए राहत वितरणको बेलामा सहज हुन्थ्यो को एउटा, अनि अब जब समस्या पर्यो, जब राहत वितरण गर्नु पर्यो, तथ्याङ्क लिने गर्दाखेरि भेडभाड हुने, अव्यवस्थित हुने, र अब निश्चय पनि त्यसले गर्दाखेरि केही समय यहाँ विभेद भयो भनेर पनि आयो राहत। अहिले राहतको समस्या त छैन किनभने बिचमा खुल्यो लकडाउन, अलिकति खुकुलो भयो, तर कोरोना पनि बढ्यो, अब बिस्तारै फेरि भएको हुँदाखेरि अब फेरि अर्को चरणमा नजाओस्, तर गइहाल्यो भने हामी के प्रिपेयर गर्ने भनेर स्थानीय तह, अर्को चाहिँ स्थानीय तह र प्रदेश सरकार बिच पनि जुन हिसाबको सहयोगात्मक हुनुपर्ने, र अर्को कर्मचारीहरूको विषयमा पनि के छ भने
समन्वय त्यति राम्रो देखिएन कि कस्तो
समन्वय त्यति राम्रो देखिएन, किनभने त्यो त अब बारम्बार प्रदेश सरकारले पनि विभिन्न स्थानीय तह यहाँ भएका सरकारी कार्यालयहरूमा पनि जुन हिसाबको समन्वय हुनुपर्छ त्यो थिएन भनेर बेला बेलामा हाम्रो पदाधिकारी जीवहरूबाट पनि आइरहेको अवस्था छ भने, त्यस्तै सरकारी कर्मचारीहरूबाट पनि के आइरहेको छ भने हामीलाई पनि स्पष्ट निर्देशन, मोटिभेसन यी लगायतका कुराहरू आएको छैन, हामीले ड्युटी मात्रै गर्नुपर्ने अवस्था छ, हामीले कुनै पनि किसिमको राज्यबाट सेवा सुविधा पाएको छैनौँ, सुरक्षा छैन, जस्तो उदाहरणकै लागि भनौँ न महिला स्वयंसेविकाहरू जुन स्वास्थ्य महिला स्वयंसेविकाहरू उनीहरूको प्रोटेक्सन मेजर छ कि छैन त खोप लाउने कार्यक्रममा, उनीहरू घर घरमा जान्छन् उनीहरूको लागि केही व्यवस्था छ कि छैन त भन्ने कुरा पनि महत्त्वपूर्ण हुन आउँछ, त्यसै गरी फ्रन्टलाइनमा काम गर्ने भनौँ न प्रहरीहरू स्वयं जिल्ला प्रहरी कार्यालय नै पुरै सङ्क्रमित हुने भनेको अर्थ त होइन, प्रोटेक्सन मेजरको अवस्था भएन, अर्को कुरा भनेको विज्ञहरू, ती विज्ञहरूका कुरा अलिकति बढी छलफल उनीहरूलाई योजना बनाउने प्रोसेसमा पनि अलिकति बढाएर लिएर जानुपर्छ र त्यहाँ अझै पनि केही बिग्रेको छैन। प्रत्येकले आफ्नो रोल रेस्पोन्सिबिलिटी लिएर चाहे त्यो जिम्मेवार बन्नुपर्छ, सचेत हुनुपर्छ। त्यसै गरी राज्यले पनि आफ्नो कर्तव्य निर्वाह गर्नलाई उसले पनि सहयोग माग्न सक्नु पर्यो, नागरिक समाजसँग गर्नु पर्यो, गैर सरकारी संस्थासँग सक्नु पर्यो, राज्य अलिकति फ्रन्ट लाइनमा आउनुपर्छ। त्यसमाथि पनि स्थानीय त अब सोच्नुपर्ने बेला आएको छ, किनभने जहाँ चुनौती हुन्छ त्यहाँ अवसर पनि हुन्छ र हामीलाई यो कोभिडले धेरै कुराहरू लेसन लर्नको रूपमा ल्याएका छ। स्वास्थ्यको संयन्त्रहरू चाहिँ स्ट्रङ हुनुपर्ने रहेछ, सप्लाई चेनहरू राम्रो हुनुपर्ने रहेछ, खाद्य सुरक्षाका कुराहरू हुनुपर्ने रहेछ, नागरिकलाई सचेत गर्नको लागि हरेक वडा वडामा चाहिँ नि त्यस्ता कार्यक्रमहरू हुनुपर्ने रहेछन्। विपद व्यवस्थापन सम्बन्धी हाम्रा संयन्त्रहरू वडा स्तरमै पहिले निर्माण भएर ट्रेनिङहरू दिनुपर्ने रहेछ। विद्यालय स्तरमा पनि विपद के हो त, त्यस्ता विपदका कुराहरूलाई लिएर राखिदिन सक्यो, चेतना फैलाउन सक्यो भने मात्रै हुन्छ।
मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध गर्दछौ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनुपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म आरजु विष्ट सल्यानीसँगै इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।